नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट नन्द कठायतको हार्दिक स्वागत छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेशले उत्पादन गरेको यो कार्यक्रम हरेक हप्ताको सोमबार बिहान 8:15 जाँदा जागरण एफएम सुर्खेत, ध्रुवतारा एफएम दैलेख, खलङ्गा एफएम जाजरकोट, राप्ती एफएम सल्यान र चङ्खेली एफएम कालीकोटबाट एकैसाथ प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम हाल फैलिरहेको COVID-19 अर्थात् कोरोना भाइरस नियन्त्रण तथा सङ्क्रमितहरूको उपचारका लागि कर्णाली प्रदेशमा उपलब्ध जनशक्ति स्रोत साधनको अवस्था र नागरिक तहबाट स्वस्फूर्त रूपमा चलाइरहेका सहयोगी अभियानका बारेमा केन्द्रित छ। कार्यक्रम सुरु गरौँ रेडियो सामग्रीबाट। प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी गोविन्द खत्री।
हाल तीव्र रूपमा फैलिरहेको कोरोना भाइरसले कर्णाली प्रदेश पनि आक्रान्त बनिरहेको छ। कोरोना भाइरसको फैलावट रोक्नका लागि अहिले कर्णालीका 10 जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा गरिए पनि कोरोना भाइरसका सङ्क्रमित बिरामी भने बढिरहेका छन्। सङ्क्रमितमध्ये थोरै प्रतिशत मात्र अस्पताल जाने गरेको भए पनि कर्णालीका स्वास्थ्य संयन्त्रले बिरामीको चाप थेग्न हम्मेहम्मे परिरहेको छ। कर्णाली प्रदेशका अस्पतालहरूमा श्वास प्रश्वास सम्बन्धी समस्या भएका बिरामीका लागि दिइने मेडिकल अक्सिजनको अभाव देखिएको छ। कोरोना भाइरस COVID-19 सङ्क्रमित बढेपछि अस्पतालमा अक्सिजनको माग पनि बढेको हो। कोभिड अस्पतालहरूमा अक्सिजनको माग साबिकभन्दा दोब्बरले बढेको छ। अन्य अस्पतालहरूभन्दा प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको सङ्कट बढी नै झेल्नु परेको छ। अन्यत्र जिल्लाबाट समेत रेफर भएर आउने हुँदा यहाँ बिरामीको चाप अत्याधिक छ। प्रदेश अस्पतालमा अक्सिजनका सिलिन्डरभन्दा भर्ना गरिएका सिकिस्त बिरामीको सङ्ख्या बढी देखिन्छ। प्रदेशभरका सरकारी अस्पतालहरूमा साना ठुला गरी 564 अक्सिजनका सिलिन्डर छन्। आफ्नै प्लान्ट सञ्चालन गरेका केही अस्पतालमा पाइपलाइनबाट पनि बेडसम्म अक्सिजन सप्लाई गरिएको छ। प्रदेश अस्पतालमा गत आइतबारदेखि 2 अक्सिजनका प्लान्ट सञ्चालनमा ल्याइएको छ। तत्कालका लागि सङ्कट टरे पनि यही दरमा सङ्क्रमित थपिए त्यसले मात्र थेग्ने अवस्था छैन। कोरोना लगायत अन्य बिरामीका लागि दैनिक 130 बढी अक्सिजन सिलिन्डर आवश्यक पर्ने अस्पतालले जनाएको छ। अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले अक्सिजनका 2 प्लान्ट सुरु भएपछि स्थिति केही सामान्य हुँदै गएको बताउनु भएको छ। कतिपय अस्पतालहरूमा अक्सिजन प्लान्ट भए पनि सञ्चालनमा ल्याइएका छैनन्। बिरामीको सबैभन्दा बढी चाप हुने सुर्खेत स्थित प्रदेश अस्पतालमा जम्मा 70 अक्सिजनका सिलिन्डर रहेका छन्। सुर्खेतकै गुर्बाकोट नगरपालिका स्थित मेहलकुना अस्पतालमा 14 अक्सिजन सिलिन्डर रहेको अस्पताल स्रोतले जनाएको छ। त्यस्तै दैलेखमा 2 ठुला सरकारी अस्पताल छन्। जिल्ला अस्पताल र दुल्लो अस्पताल धेरै बिरामीको चाप हुने अस्पताल हुन्। यी अस्पतालले कोरोना सङ्क्रमितको समेत उपचार गरिरहेका छन्। दुवै अस्पतालमा साना र ठुला गरी 71 अक्सिजन सिलिन्डर रहेका छन्। जिल्ला अस्पतालमा 36 र दुल्लो अस्पतालमा 35 सिलिन्डर रहेको जनाइएको छ। दैलेख जिल्लामा अक्सिजन प्लान्ट भने छैन। जिल्ला अस्पताल जाजरकोटमा 50 अक्सिजनका सिलिन्डर रहेका छन्। यस्तै जिल्ला अस्पताल कालीकोटसँग जम्मा 40 अक्सिजनका सिलिन्डर छन्। जिल्ला अस्पताल डोल्पामा 12 सिलिन्डर र 5 कन्सनेटर बत्ती र पानीद्वारा सञ्चालन हुने अक्सिजन रहेको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ। मुगु जिल्ला अस्पतालमा भने 21 अक्सिजन सिलिन्डर रहेको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क छ। जिल्ला अस्पताल सल्यानमा 22 अक्सिजन सिलिन्डर छन्। रुकुम पश्चिमको जिल्ला अस्पताल र चौरजारी सामुदायिक अस्पतालमा गरी 64 अक्सिजन सिलिन्डर रहेका छन्। जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा भने अक्सिजनको अभाव छैन। प्रतिष्ठानले अस्पतालका लागि आवश्यक पर्ने अक्सिजन आफै उत्पादन गरिरहेको छ। अस्पतालसँग 200 अक्सिजन सिलिन्डर रहेको अस्पतालले जनाएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल, प्रदेश अस्पताल सुर्खेत र रुकुम पश्चिमको चौरजारी अस्पताललाई कोभिड विशेष अस्पताल समेत तोकिएको छ। अधिकांश कोरोना सङ्क्रमितहरूले यी अस्पतालहरूमै उपचार गर्ने गरेका छन्। प्रदेशभरका सरकारी अस्पतालमा हाल 62 आइसियू बेड र 34 भेन्टिलेटर छन्। तर आइसियू र भेन्टिलेटर सञ्चालनका लागि जनशक्तिको अभाव छ। अहिले कोरोना भाइरस निकै तीव्र रूपले फैलिरहेको छ। तर त्यसको रोकथाम र सङ्क्रमितको उपचारका लागि सरकारको तयारीको गति भने सुस्त देखिन्छ। अहिलेको अवस्थाले गर्दा अन्य बिरामीले पनि अस्पतालमा भर्ना हुन नपाउने, एम्बुलेन्स सेवा नपाउने तथा महँगो भाडा तिर्नुपर्ने, कोरोनाका बिरामीले समयमै आवश्यक उपचार नपाउने कुराले संविधानले सुनिश्चित गरेको नागरिकको स्वास्थ्य अधिकार पूरा गर्नबाट राज्य चुकेको देखिएको छ। कोरोना भाइरसका संक्रमितको संख्या व्यापक मात्रामा बढ्दै गएको र मृत्युको दर समेत थपिँदै गएको अवस्थामा आवश्यक उपकरण स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सुरक्षित रूपमा परिचालन गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले बेलैमा ध्यान पुर्याई जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्नुपर्ने दायित्वबाट विमुख हुन मिल्दैन।
कोरोना भाइरस COVID-19 बच्नका लागि गर्ने पर्ने पाँच कुराहरू:
बेला बेलामा हात धुने,
बेला बेलामा साबुन पानीले मिची मिची हात धुनुपर्छ, हाम्रो हात फोहोर नदेखे पनि बेला बेलामा अल्कोहल भएको सेनिटाइजर हातमा राखी राम्ररी रगड्नुपर्छ, यसरी राम्ररी सबैतिर लगाएमा हातमा भएको भाइरस जान्छ।
खोक्दा र हाँस्यु गर्दा नाक मुखलाई कुहिने वा रुमालले वा टिस्युले छोप्नुपर्छ।
प्रयोग गरिएको टिस्युलाई तुरन्त फ्याँक्नुहोस् र साबुन पानीले मिची मिची हात धुनुहोस्। अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्ने गर्नुहोस्। नाकमुखलाई छोपेमा तपाईँले खोक्दा र ह्याच्छु गर्दा निस्केको छिट्टामा हुने भाइरस अरूलाई सर्नबाट जोगाउन सकिन्छ।
सम्भव भएमा खोकी लागेको वा ह्याच्छु गर्ने तथा ज्वरो आएका मानिससँग कम्तीमा पनि 1 मिटरको दूरी राख्नुहोस्।
संक्रमित व्यक्तिसँगको नजिकको सम्पर्कबाट COVID-19 सजिलै सर्छ।
आँखा नाक र अनुहारलाई हातले नछुने,
भाइरसबाट संक्रमित धेरै सतहलाई हातले छोएको हुन सक्छ, यसरी संक्रमित सतह छोएको हातले नाक मुख आँखा छोएमा COVID-19 भाइरस सजिलै सर्छ। त्यसैले कुनै पनि सतह वा वस्तु छोएपछि साबुन पानीले मिची मिची हात धोएमा संक्रमण सर्नबाट बच्न सकिन्छ।
यदि तपाईँलाई ज्वरो आएको, खोकी लागेको र श्वास फेर्न गाह्रो भएको छ भने उपचारका लागि नजिकै रहेको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र 300।
हाम्रो स्वास्थ्य प्रणाली र संयन्त्र कति कमजोर रहेछ भन्ने कुरा अहिलेको कोरोना भाइरसको तीव्र रूप नियन्त्रणका बेला छर्लङ्ग जस्तै भएको छ। सरकारले यसको नियन्त्रण र उपचारमा केही नगरेको भने होइन, तर समयमा तयारी गर्न नसकेको भने अवश्य हो। यसले गर्दा बिरामीले मात्र होइन, सरकारी संयन्त्रले पनि विभिन्न खाले समस्या भोग्नु परेको छ। सुर्खेतमा केही युवाहरूले सो स्फूर्त रूपमा कोरोना संक्रमित बिरामी, उपचारमा खटिएका स्वास्थ्यकर्मी र अस्पताललाई सहयोग गर्न अभियान नै सञ्चालन गरेका छन्। अबको पालोमा सुनौ यसै सम्बन्धी तयार पारिएको एक रेडियो रिपोर्ट सहकर्मी क्रान्ति अर्यालबाट।
कर्णाली प्रदेशमा पनि पछिल्लो समय कोरोनाको संक्रमण दर उच्च छ। यस्तो बेला खास गरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरू बढी जोखिममा छन्। कठिन अवस्थामा जोखिममा परेका वर्गलाई विशेष ख्याल राख्नुपर्ने बताउनुहुन्छ मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशकी सह संयोजक मधुरानी ढकाल।
दीर्घ रोगीहरू हुनुहुन्छ, वृद्ध हुनुहुन्छ, उहाँहरूलाई चाहिँ सूचनाको एकदम जरुरी जस्तो लाग्छ मलाई, किनकि अब हामीले रेडियोबाट अनि त्यसपछि विभिन्नबाट चाहिँ जुन प्रचार प्रसार गर्छौँ नि, त्यो कुरा चाहिँ बुढाबुढीसम्म चाहिँ पुग्दो रहेनछ कि, किनकि उहाँहरूले चाहिँ अब रेडियो चलाउन नजान्ने, मोबाइलहरू चलाउन नजान्ने, है केही घर दैलो त्यस्तो कार्यक्रमहरू अथवा रेडियो भए पनि उनीहरूलाई जनचेतनाको कार्यक्रमहरू दिने, जस्तो बाहिरको व्यक्तिहरूसँग बोल्दाखेरि मास्क लगाउने, त्यसपछि चाहिँ सकेसम्म चाहिँ बाहिरका व्यक्तिहरूसँग भेटघाटमा नजाने।
सरकारले गरिरहेको को तयारी र व्यवस्थापनबाट नागरिकहरूले पर्याप्त रूपमा सेवा पाउन सकेका छैनन्। केही नागरिक भने अक्सिजनको आपूर्ति, बिरामी तथा ड्युटीमा रहेका स्वास्थ्य कर्मीलाई खाना खुवाउने, एम्बुलेन्सको प्रबन्ध गर्ने जस्ता काममा सहयोग गर्नका लागि स्वतस्फूर्त रूपमा अभियान चलाइरहेका छन्। अभियान सञ्चालन गरिरहेका मध्ये एकजना सुदीप पुरी।
नानीहरू एकदम निमुखा गरी पहुँच भन्दा पाएर हुनुहुन्छ, उनीहरूलाई चाहिँ हामीले दैनिक रूपमा हामीले सहयोग गर्दै आयौँ। जस्तो अहिले अवस्था भन्नुपर्दा हामीले चाहिँ कम्तीमा पनि 30-35 बिरामीहरूलाई हामीले अहिलेसम्म अक्सिजन प्रदान गरिसकेका छौँ। त्यसै गरी प्रदेश अस्पताल फालागाउँमा रहेका कोभिडका जति पनि बिरामीहरू हुनुहुन्छ, त्यसै गरी उहाँका टिमहरू हुनुहुन्छ, त्यसै गरी स्वास्थ्य कर्मीहरूलाई
चिकित्सकहरूले पनि कोरोना संक्रमणबाट बचाउन आफूहरूलाई सबै पक्षबाट सहयोग चाहेको बताएका छन्। प्रदेश अस्पताल कालागाउँमा कार्यरत कोरोना फोकल पर्सन डाक्टर कियान पौडेलले आफूहरूले ओभरलोड खेप्नु परेको भन्दै अन्य सामाजिक क्षेत्रबाट भइरहेको सहयोगले मनोबल वृद्धि भएको बताउनुभयो।
स्वास्थ्य कर्मीहरू, स्वास्थ्य अधिक भएको कारणले एकदमै ओभरलोडेड भएर आफ्नो क्षमताभन्दा पनि बढी भार बोकेर काम गरिरहेको अवस्था छ। यस्तो बेलामा चाहिँ डेफिनेटली निश्चय नै जुन यो स्वतस्फूर्त संस्थाहरू अथवा अभियानहरू जसरी लागि पर्नु भएको छ त्यसबाट हामीलाई र बिरामीको आत्मबल मनोबल पनि उच्च हुने र हाम्रो पनि मनोबल हामीलाई सहयोग गर्ने हातहरू छन् है भन्ने चाहिँ अनुभव भइरहेको छ र यसले पक्का हामीलाई पनि स्वास्थ्यकर्मीको मनोबल पनि उच्च राख्नेछ पनि बिरामीहरूको मनोबललाई पनि उच्च राख्नेछ भनेर।
कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी र गैर सरकारी तवरबाट भइरहेका प्रयासहरू त छँदैछन् तर कोरोनाबाट बच्न हामी सबैले स्वास्थ्य मापदण्डको अनिवार्य रूपमा पालना गर्नुपर्दछ।
अहिले सुन्नुभयो मानव अधिकार गीत। तपाईँ अहिले मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथामका लागि सरकारी र नागरिक तहबाट भएका प्रयास र कर्णालीमा यसका लागि स्रोत साधनको उपलब्धताका विषयमा केन्द्रित रहेर छलफल गरिरहेका छौँ। अब भने कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रमुख डाक्टर रबिन खड्कासँग कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि कर्णाली प्रदेशको तयारी तथा जनशक्ति स्रोत साधनको अवस्था के छ भन्ने विषयमा गरिएको कुराकानी प्रस्तुत छ।
पछिल्लो समय जुन चाहिने जनशक्तिहरू थप्नु भएको छ यसले जुन आइसियु र भेन्टिलेटर चलाउने जुन 10 जनशक्तिको अभाव छ यो जनशक्तिले पुरा गर्छ त के हुन्छ?
हामीले अब गत हप्ता निकालेको जुन उम्मेदवार सबल उम्मेदवारको सूची छ त्यो चाहिँ हामीले प्रदेश अस्पताल सूचित लगाएका हाम्रो 10 जिल्लाका अस्पतालहरू स्वास्थ्य संस्थाहरूमा चाहिँ सिफारिस गरेर पठाइसकिएको छ र सम्बन्धित स्वास्थ्य संस्था अस्पतालहरूले नै उहाँलाई नियुक्ति दिनुहुनेछ अहिले तत्कालको लागि र अहिले असारसम्म लाग्छ त्यसपछि फेरि म्याद थपिन्छ। अब यसमा एकदमै दक्ष जुन जनशक्ति स्पेसल जनशक्ति छ त्यो चाहिँ कतिपय अहिले हामीले गर्न सकेका छैनौँ विशेषज्ञ चिकित्सकहरू तर आइसियु चलाउन सक्ने त्यस पछाडि गएर अन्य सेवाहरू चलाउन सक्ने मध्यम लेभलको जनशक्तिहरू अहिले पछिल्लो उसमा चाहिँ 5 तहका स्टाफ नर्स हेल्थ असिस्टेन्ट ल्याब असिस्टेन्ट रेडियोग्राफर लगायतका जनशक्ति हामीले पठाएका छौँ। उहाँहरूलाई चाहिँ अब विशेष गरी अहिले यो कोभिड लक्षित उपचारलाई नै फोकस गरेर भर्ना गरिएको छ र विशेषज्ञ चिकित्सक हामीले सुरुको यही विज्ञापनको सुरुको लगाउनु आएका थियौँ। दुईजना खालका आउनुभएको थियो र त्यसमा दुईजना छोरीको सुरु भएको छ त्यसमा हामीले माइक्रोलिस्ट पनि आउनुभएको थिएन तर त्यो हुँदाहुँदै पनि हामीले हाम्रो प्रदेशमा रहेको अस्पतालहरूको मेडिकल अधिकृत डाक्टरहरू र स्टाफ नर्सहरूलाई बोलाएर क्रिटिकल केयर तालिम भनेर जुन आधारभूत क्रिटिकल केयर त्यो आइसियुको सञ्चालन गर्न भेन्टिलेसनको आधारभूत प्यारामिटरहरू बुझ्नलाई दिने तालिम चाहिँ कार्यालय चलाएर हामीले पठाएका छौँ तर क्षेत्रीय जनशक्ति दिने जस्तो सेवा चाहिँ उहाँहरू दिन सक्नुहुन्न। आधारभूत भनेको बेसिक भनेको त्यो सेवाहरू उहाँ
दिन सक्नुहुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ यहाँले भने जस्तो दक्ष जनशक्ति चाहिँ हामीले अझै पनि पठाउन सक्छौँ।
यस्तो समस्यालाई जुन समाधान गर्नको लागि अबको प्रक्रिया कसरी अगाडि बढ्छ?
यसको प्रक्रिया अब हामीले हाम्रो स्वीकृत दरबन्दीमा जनशक्ति पाएका छैनौँ अहिले पनि। अहिले हामी कहाँ चाहिँ दुईवटा सुल अस्पताल सुर्खेतको पल्टिस अस्पताल र जुम्ला स्थित कर्णाली शक्ति विज्ञान प्रक्रिया शिक्षण अस्पताल गरेर चारजना एनएसिएको राष्ट्रपति हुनुहुन्छ अहिले कार्यरत, उहाँहरूको सहयोगमा चाहिँ हामीले दुईवटा सुल अस्पतालमा काम गरिरहेका छौँ र हामीले थप दक्ष जनशक्तिको माग चाहिँ सङ्घीय स्वास्थ्य गुणसेवा मन्त्रालय र स्वास्थ्य विभागमा चाहिँ माग गरेर पठाएका छौँ। र अस्ति दिशा पनि हाम्रो यहाँ भ्रमण आउनुभएको थियो हाम्रो प्रदेशको एकता गरी दिशाले पनि हामी छिटाउने आवश्यक परेको जनशक्ति हामीसँग उपलब्ध भएसम्म पठाउँछौँ भनेर आश्वासन दिनुभएको छ र अन्य जातीय निकायहरू पनि हामीले माग गरेको अवस्था रहेको छ।
हवस् त, मानव अधिकार शिक्षा कार्यक्रम आजलाई यति नै। कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत। हामीलाई सुर्खेत@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुनेछ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पुरा भएको छ। कार्यक्रमबाट सम्पूर्ण सहकर्मीसँगै म नन्द कठायतलाई पनि बिदा दिनुहोस्। नमस्कार।